नमस्कार, आज हामी नेपाली बीजको एउटा लेखमा आधारित रहेर नेपाली व्यवसायहरूका लागि वित्तीय संकट व्यवस्थापन कसरी गर्ने भन्ने बारे अलि गहिरो कुराकानी गर्दैछौ।
नमस्ते। हो, यो एकदमै महत्त्वपूर्ण विषय हो, खासगरी अहिलेको अवस्थामा।
हाम्रो उद्देश्य चाहिँ मतलब आर्थिक चुनौती सामना गर्ने अनि त्यो आर्थिक लचकता भन्छ नि, त्यो कसरी बनाउने भन्ने बुझ्नु हो।
हो, र संकट व्यवस्थापन भनेको खालि आपत पर्दा दौडिने मात्र होइन नि। लेखले भने जस्तै यो त निरन्तर तयारीको कुरा हो, व्यवस्थित तयारी।
त्यो हिमालयन टेक्सटाइलको उदाहरण मलाई निकै सान्दर्भिक लाग्यो, रमेश श्रेष्ठको। एउटा राम्रो योजनाले कसरी व्यवसायलाई बचाउन मात्रै होइन,
विस्तार गर्न पनि मदत गर्यो, होइन? हो, तयारीको शक्ति त्यही हो।
एकदम। अनि नेपालको आफ्नै खालको परिस्थिति छ नि, त्यसले यो तयारीलाई झनै महत्त्वपूर्ण बनाउँछ होला।
हो नि, हामी भू परिवेष्टित भयौँ, अर्थतन्त्र मनसुनमा अनि विप्रेषणमा कति निर्भर छ, फेरि भारतसँगको व्यापार, यी सबैले गर्दा संकट व्यवस्थापन अलि जटिल छ यहाँ।
2015 भूकम्प अनि त्यो नाकाबन्दी, त्यो त प्रत्यक्ष उदाहरण भयो।
हो, ती घटनाले देखाएकै हुन्।
यस्तोमा लेखले भनेको जस्तो सक्रिय रणनीतिहरू के हुन सक्छन् त? त्यो त्रिकोणीय मूल्याङ्कन भन्ने कुरा छ नि, त्यो के को खासमा?
ए, त्रिकोणीय मूल्याङ्कन यसले चाहिँ तीनतिरबाट जोखिम हेर्नुपर्छ। एउटा, विश्व बजारमा के भइरहेको छ।
विश्व बजार
हो। अर्को, क्षेत्रीय राजनीति, त्यसको उतार चढावले व्यापार आपूर्तिमा सिधै असर पार्छ नि।
हो नि।
अनि तेस्रो
चाहिँ हाम्रो आफ्नै स्थानीय सञ्चालनका चुनौतीहरू, मतलब पूर्वाधार, श्रम, यस्ता कुराहरू। यी तीनवटै कोण एकैसाथ हेर्नु पर्यो।
यो त निकै बृहत सोच भयो, तर साना व्यवसायलाई यो कतिको व्यावहारिक होला? उनीहरूसँग त विश्व बजार विश्लेषण गर्ने स्रोत नहुन सक्छ।
राम्रो प्रश्न। स्रोत सीमित हुन्छ, त्यो त हो, तर पुरै व्यवस्था गर्न त मिलेन नि। कम्तीमा आफ्नो क्षेत्रसँग जोडिएका अन्तर्राष्ट्रिय ट्रेन्ड, छिमेकी देशका नीतिहरू, यति त ख्याल गर्नै पर्यो। स्थानीय चुनौती त छँदैछन्।
हो, अनि लेखले नेपाल विशिष्ट जोखिममा पनि जोड दिएको छ, जस्तै पर्यटन वा उत्पादन क्षेत्रका आफ्नै जोखिम, अनि मनसुन चाडपर्वले नगद प्रवाहमा पार्ने असर, यिनीहरूको पूर्वानुमान गर्नु पर्यो।
अनि संकट आइहालेमा के गर्ने त? एउटा 5 तत्त्व भएको ढाँचाको कुरा पनि थियो।
हो, त्यो महत्त्वपूर्ण छ। छोटकरीमा भन्दा, पहिलो त स्पष्ट सञ्चार, कर्मचारी, ग्राहक, लगानीकर्ता सबैसँग। दोस्रो, सरोकारवाला व्यवस्थापन, खास गरी समुदायसँगको सम्बन्ध।
ए, समुदायसँगको सम्बन्ध पनि?
हो, नेपालमा यो निकै महत्त्वपूर्ण हुन्छ। अनि तेस्रो, कानुनी दस्तावेजीकरण, कम्पनी ऐन, राष्ट्र ब्याङ्क निर्देशन अनुसारको रेकर्ड। चौथो, वित्तीय सञ्चिति, कम्तीमा 4-6 महिना खर्च धान्ने। र पाँचौं, नियामक नियमहरूको पालना।
त्यो सरोकारवाला व्यवस्थापन चाहिँ अक्सर छुट्छ होला है।
हो, संकट नआएसम्म त्यति ध्यान जाँदैन, तर त्यो निकै महत्त्वपूर्ण छ।
अब अलिकति तरलता र नगद प्रवाहतिर लागौं। नेपालमा क, ख, ग वर्गका ब्याङ्कहरू छन्, अनौपचारिक क्षेत्र पनि छ, यिनको उपयोग कसरी गर्ने?
नगद प्रवाह त व्यवसायको सासै हो नि, त्यसैले ब्याङ्कहरूसँग राम्रो सम्बन्ध चाहियो। विभिन्न वित्तीय साधनबारे जानकारी राख्नु पर्यो।
डिजिटल भुक्तानी प्रणाली नि, ई सेवा, खल्ती जस्ता।
तिनले कारोबार त सजिलो बनाएका छन्, तर त्यो साइबर सुरक्षामा चाहिँ ध्यान दिनुपर्छ। अनि राष्ट्र ब्याङ्कको मौद्रिक नीतिलाई पनि हेरिरहनु पर्यो।
अनि त्यो हाम्रो परम्परागत सञ्चय गर्ने बानी नि?
हो, त्यो त झनै महत्त्वपूर्ण। नाफाको केही अंश सधैँ यस्तो बेलाका लागि राख्ने, यो त पुरानो ज्ञान भयो, तर आज पनि उत्तिकै सान्दर्भिक छ।
निर्यात गर्ने व्यवसायका लागि सरकारी स्किमहरू पनि छन् नि, होइन? त्यो एनआरबी, एक्सपोर्ट क्रेडिट रिफाइनान्स जस्तो।
बिल्कुल, त्यस्ता योजनाले पनि तरलतामा सहयोग गर्छन्।
अब खर्च घटाउने कुरा गरौँ। सञ्चालन समायोजन, कर्मचारी कटौती त अन्तिम उपाय हुनुपर्छ भनिन्छ।
हो नि, लेखमा त्यो बुटवल म्यानुफ्याक्चरिङको उदाहरण छ। उनीहरूले लोड सेडिङको तालिका मिलाएर अनि ऊर्जा कुशल मेसिन चलाएर लागत घटाएछन् 28%ले।
ए, हो र, त्यो त रचनात्मक भयो।
अनि ऋण पुनर्संरचनाको कुरा आउँछ।
यसको प्रक्रिया कस्तो हुन्छ? राष्ट्र ब्याङ्कको 2077 निर्देशिका छ, फेरि ब्याङ्क पिछे फरक हुन्छ कि?
प्रक्रियामा केही फरक पर्न सक्छ। क वर्गका ब्याङ्कको अलि बढी संरचित होला, विकास ब्याङ्क, लघु वित्तले अलि लचकता देखाउलान्, तर ब्याजदर आदिमा फरक हुन सक्छ।
अनि यही निर त्यो व्यावसायिक निरन्तरता योजना बीसीपीको कुरा आउँछ होला।
हो, बीसीपी संकटमा पनि मुख्य काम कसरी निरन्तर गर्ने भन्ने योजना, झन् हाम्रोमा बिजुली, इन्टरनेट, इन्धनको समस्या छ, यसलाई ध्यान दिनै पर्यो। डिजिटल प्रविधि अपनाउनु एउटा पाटो भयो।
यतो भए संकट पर्दा वा तत्काल गर्नुपर्ने कुरा, तर दीर्घकालीन रूपमा बलियो लचक कसरी बन्ने त?
त्यसका लागि अलि रणनीतिक सोच चाहियो। जस्तो दीर्घकालीन कार्यशील पूँजीको व्यवस्थापन, चाडपर्व, मनसुन जस्ता चक्रलाई हेरेरै योजना बनाउने, अनि अर्को आपूर्ति श्रृङ्खलालाई बलियो बनाउने, एउटै सप्लायरमा भर नपर्ने, विविधीकरण गर्ने, सकिन्छ भने स्थानीय स्रोत प्रयोग गर्ने।
चितवन फर्निचरको उदाहरण थियो नि लेखमा, स्थानीय काठ प्रयोग गरेको
हो, त्यसले गर्दा आयात निर्भरता र लागत दुवै घट्यो।
अनि त्यो उन्नत जोखिम न्यूनीकरणको कुरा पनि छ, राजनीतिक, जलवायु, साइबर सुरक्षा जस्ता नयाँ जोखिमहरू।
एकदम, जोखिमहरू पनि त फेरिँदै जान्छन् नि। राजनीतिक अस्थिरता, बाढी पहिरो जस्ता जलवायु परिवर्तनका असर, अनि बढ्दो साइबर हमला, यिनको लागि पनि तयार हुनु पर्यो।
यसका लागि त एउटा छुट्टै रणनीतिक सञ्चिति निर्माण नीति नै चाहिने भयो।
हो, स्ट्राटेजिक रिजर्भ पोलिसी, यो दैनिक सञ्चालन कोष भन्दा माथिको ठूलै सङ्कटका लागि छुट्याइएको।
ल, आजको छलफलबाट केही कुरा त प्रष्ट भयो। सङ्कट व्यवस्थापन भनेको निरन्तर प्रक्रिया रहेछ। नेपाल सुहाउँदो रणनीति चाहियो, तरलता व्यवस्थापन महत्वपूर्ण भयो, अनि सङ्कट टार्ने मात्रै होइन, लामो समयसम्म टिक्ने क्षमता बनाउनु पर्यो।
त्यो पाँच चरणको जाँच सूची पनि उपयोगी हुन सक्छ, आर्थिक, परिचालन, नियामक, सरोकारवाला र प्रविधि,
सबै पक्ष समेट्ने।
हो, यो सबै सुन्दा एउटा प्रश्न चाहिँ आउँछ मनमा।
भन्नुहोस् न।
अर्को संकट आउनु अगाडि हाम्रा व्यवसायहरूले त्यो परम्परागत ज्ञान, जस्तै व्यापारी समुदायभित्रको सहयोगको सञ्जाल अनि त्यो सञ्चय गर्ने बानीलाई अहिलेको आधुनिक व्यवस्थापनका तरिकासँग कसरी अझ राम्ररी जोड्न सक्छन् होला?
ए, मतलब पुरानो र नयाँको सम्मिश्रण
हो, ताकि तयारी भनेको केवल जोगिनका लागि मात्र नहोस्, प्रतिस्पर्धामा अरूभन्दा अघि बढ्ने एउटा तागत बनोस्, यो विचार गर्नुपर्ने कुरा हो जस्तो लाग्छ।